तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा।
श्रोताबिन्द, नेपालसँग सम्बन्धित कुराकानीको कुरा गर्दाखेरि चाहिँ मिथिला कलाका सर्जक एससी सुमनको चित्रकला मिथिला कस्मोज भागसा चाहिँ जर्नी अफ पिलग्रिम गत साता काठमाडौँमा प्रदर्शन भयो र टेक्सटाइल डिजाइनर सुमनले चाहिँ करिब 4 दशक मिथिला कलाको सृजना र यसको प्रवर्धनमा बिताएका छन् र हाम्रो नेपाल संवाददाता प्रतीक्षा दुलाल उनको चित्रकला प्रदर्शनमा पुग्दा चाहिँ सुमन त्यहाँ आएका युवाहरूलाई मिथिला कलामा लाग्न प्रेरित गरिरहेको भेटिन्। सुनौ सुमनसँग दुलालले गरेको यो कुराकानी।
हजुरको यस पटकको चाहिँ यो अलि फरक छ एक्जिबिसन। हुन त पहिल्यैदेखि गरिरहेको सिरिजको निरन्तरता भए पनि यहाँको चाहिँ कलाहरू हेर्दाखेरि चाहिँ यहाँले मिथिला आर्टमा पनि धेरै कुरा नयाँ प्रयोग गर्नु खोज्नु भएको जस्तो देखिन्छ। कसरी आयो यो सोच?
यो कलाकारको एउटा कला यात्रा भन्ने भन्दै जाँदाखेरि यो शीर्षक नै एउटा यात्राको कथा भन्ने एउटा शीर्षक आयो, जस्तो कि जर्नी अफ अ पिलग्रिम। अब जर्नी अफ अ पिलग्रिम हुँदाखेरि हाम्रो देशको जुन विविधता छ, यो विविधतामा जब हामी यात्रा गर्छौँ त्यसका विभिन्न आयामहरू हामीले सगाल्दै जान्छौँ र एउटा कलाकारले त्यो आयाम सबालेका आयामहरूलाई जब आफ्नो क्यानभासमा पोख्दाखेरि उसले अब त्यो नै उसको सृजनात्मक क्षमतामा डिपेन्ड गर्छ। र आजको यो एक्जिबिसन जुन हेरिरहनु भएको छ, यसमा चाहिँ यसका देवी कथादेखि त्यो सुरु हुन्छ, त्यसपछि रामायण महाभारतको कथा छ, त्यसपछि उपत्यकाको कथा छ, त्यसपछि जनकपुर कथा छ, त्यसपछि त्यही भित्र चाहिँ बुद्ध कथामा आएर त्यो टुङ्गिएको छ।
मिथिला आर्ट भनेर प्रमोट गरिराख्दाखेरि चाहिँ बुद्धका कुराहरू पनि राख्नु भएको छ, विभिन्न चित्रहरू चाहिँ होइन बुद्धसँग सम्बन्धित छन्, बुद्धकै तस्विर छन्, स्वयम्भूनाथको छ, बौद्धको छ, होइन यो चाहिँ कसरी यसमा पर्यो?
अब यो हाम्रो देशको विविधताको सांस्कृतिक विविधता छ, त्यसमा चाहिँ हामी 126 भाषा बोल्छौँ, त्यत्तिकै संस्कृति हामीसँग छ। त्यसभित्र चाहिँ अब हिन्दू म्याथोलोजीलाई के कुरा गर्ने हो भने यो एक्जिबिसनभित्र राम अवतार, कृष्ण अवतार र बौद्ध अवतार, नौ विष्णुका 9 अवतारमा आएर यो एक्जिबिसन टुङ्गिएको छ। तसर्थ जब हामी मिथिलाका यात्रीहरू पशुपति दर्शन गर्न आउँछौँ त्यतिखेर हामीले बौद्ध स्तूपाहरू पनि भ्रमण गर्छौँ, स्वयम्भू जान्छौँ, बौद्ध जान्छौँ। तसर्थ यो एक्जिबिसनमा मलाई लाग्यो कि यो सब जबसम्म बुद्धको कथाहरू आउँदैन, चाहे मेरो बसाइ काठमाडौँका कुराहरू आएन भने यो कम्प्लिट हुन सक्दैन जस्तो लागेको थियो। तसर्थ यो एक्जिबिसनभित्र यसलाई चाहिँ मैले ल्याएको हो।
कति समय लाग्यो यसपालिको चाहिँ एक्जिबिसनको लागि सामग्री तयार गर्न?
यो सिरिज बनाउनलाई मेरो कोभिड लकडाउन पछि एउटा सिरिज आएको थियो, त्यो कोभिडभित्र 2 वर्षको कामहरू त्यहाँ भएको थियो, मिथिला कस्मोस द साइकल अफ टाइम भनेर थियो। त्यसपछि यो 22 त्यो सकिएको थियो र 22 यो 3-4 वर्ष लाग्यो, 3 वर्ष मोटामोटी भनौँ न, यो 25 एक्जिबिसन हो र यस यो 3 वर्षभित्रको कामहरू हो।
यसपालिको चाहिँ यो केले प्रेरित गर्यो यहाँलाई यो जर्नी अफ अ पिलग्रिम भन्ने शीर्षकमा चाहिँ सृजना गर्न?
सृजना गर्नलाई जब कलाकारले आफ्नो अभिव्यक्त गर्न केही स्टोरी त चाहिन्छ, स्टोरीको खोजी गर्दै जाँदाखेरि म आफूलाई आफ्ना पुराना फाइलहरूलाई निहालेर हेरेँ र यो मेरो 40 वर्षको जुन करिब करिब 40 वर्षको जुन यात्रा भयो त्योभित्र मैले यसलाई यात्रा शब्दमा नै मैले यसलाई टुङ्गाउन खोजेको हो। तसर्थ यसपालि यो यात्रा सम्बन्धका कथाहरू आए, जसमा कि ट्रेनको यात्रा छ, चाहे डोली कहारको यात्रा छ, चाहे पानीको यात्रा छ, होइन विभिन्न यात्राहरूलाई मैले यहाँ ल्याएको।
यात्राको कुरा गर्दा यहाँले एउटा कलाकारको रूपमा, आर्टिस्टको रूपमा झन्डै 4 दशक बिताउनु भएको छ मिथिला आर्टको सृजना गरेर, यसको प्रचार गरेर। सम्झेर हेर्दा कस्तो लाग्छ, कसरी बिते झन्डै 4 दशक?
अब कलाकार र कलाकारको सृजना क्षमता यात्राले बढाउँछ। अब यो 25 भन्ने हो भने 24-25 मैले देश विदेशको पनि यात्रा गरेँ, सिङ्गापुर होस् चाहे श्रीलङ्का होस् चाहे त्यो न्युयोर्कको सिरिज, न्युयोर्क गएँ, त्यसपछि त्यो के भयो भने त्यो सिरिजहरू पनि त्यो अनुकरण गर्ने आर्टिस्टले कलाकारले जो हेर्छ त्यो चाहिँ आफ्नो क्यानभासमा पोख्छ आफ्नै स्टुडियोमा आएर. जब यसै पालिको एक्जिबिसनमा रामायण कथा भन्दाखेरि सीता हरण भएर गएको श्रीलङ्का जाँदाखेरिको त्यहाँको जब फर्केर आएँ त्यतिखेर चाहिँ अशोक वाटिकाको दृश्य मैले श्रीलङ्कन आर्टिकलहरू राखेर बनाएँ. त्यसै न्युयोर्क जाँदाखेरि न्युयोर्क सिरिज गरेर त्यहाँ एक्जिबिसन भयो. यो निरन्तर हो,
हरेक उसबाट सिकिराख सिक्दै अगाडि बढ्दै गइरहेछु भन्नुभयो.
हो हो,
अब नेपालमा चाहिँ आर्टिस्टहरूलाई अलिक गाह्रै छ भन्ने पनि आउँछ समय समयमा समाचारहरू, त्यस्तोमा आइरह हुन्छ. यहाँले चाहिँ कसरी बिताउनु भयो, सृजना गर्नुभयो, सृजनासँगै जीवनयापनको पनि कुरा हुन्छ, आर्थिक पाटो पनि हुन्छ, यसलाई चाहिँ यहाँको कस्तो रह्यो?
यो धेरै गहन सवाल हो. एउटा कलाकारले एउटा सृजनामा लागिरहँदाखेरि नेपाल जस्तो वातावरणमा कसरी बाँच्ने त एउटा च्यालेन्ज हो. मेरो पनि आफ्नो, म टेक्सटाइल डिजाइनर हो, हामी कहाँ चाहिँ अब कोही कलाकार कला पढ्छु भनेर कसैले चाहिँ मान्दैन. र त्यसमा पनि खासमा मिथिलाञ्चलमा यदि कलाकार भयो भने केही नजाने केही गर्न नसकेपछि कलाकार हुन जान्छ भने जस्तो सोचाइ पनि हो. तर अहिलेको परिस्थितिमा एउटा म अहिलेको आउने जेनेरेसनलाई के भन्न चाहन्छु भने कुनै पनि क्यारियर बिना सङ्घर्ष सबैमा हुन्छ, तर कसै कुनै ठाउँमा अलि धेरै होला, कसै ठाउँमा अलिक कम होला. जब तपाईँ जब कुनै जीवनको जस्तो कि प्लस टू गरेर तपाईँ एउटा यस्तो ठाउँ ठाउँमा उभिनुहुन्छ जहाँको दुईवटा बाटो हुन्छ, एउटा सुखको बाटो एउटा दुःखको बाटो. यदि तपाईँ बिजनेसतिर लाग्नुभयो, सिम्पल एउटा पानको दोकानै खोल्नुभयो भने तपाईँ सुखको बाटो रोज्नुभयो. यदि तपाईँले सिर्जना साहित्य कला सङ्गीत सुन्नुभयो भने पक्कै पनि तपाईँ दुःखको बाटो रोज्नुभयो. तपाईँलाई कहिले पनि तपाईँको गार्जियनले भन्दैन कि त यो बाटो रोज, त डाक्टर भन, इन्जिनियर भन, वकिल भन, प्रोफेसर भन, नबन्न सके पनि प्रोफेसर त कमसेकम भन भनेर भन्छन्. तर कलाकार बन्नलाई कुनै पनि गार्जियनले कसैलाई पनि भन्दैन. मेरो पनि गार्जियनले भन्नुभएको थिएन. त्यसर्थ म चाहिँ टेक्सटाइल इन्जिनियरिङ गरेँ, टेक्सटाइलमा आफ्नो लामो क्यारियर बिताएँ, तर म कलालाई कहिले छोडिनँ. किनकि त्यो भित्र मेरो आफ्नो प्यासनको कुरो थियो, मेरो आफ्नो रुचिको कुरो थियो. र त्यो आएर के भयो भने बिस्तारै आउँदै गएपछि त्यो सङ्घर्षका बाटाहरू यतिसम्म भन्नु न, कमसेकम मैले सम्झँदा मेरो छोराको फिस तिर्नुपर्छ भनेर मलाई थाहा थियो, हुँदैन थियो. त्यो मेरो श्रीमतीले त्यो म्यानेज गर्थिन्, कति खर्च आयो कति के आयो त्यो चाहिँ सबै जिम्मा उहाँको थियो. र उसले गर्दाखेरि हुनसक्छ म आज यो ठाउँमा आइपुगेको हो.
यो प्रश्न किन पनि गरेको भने यहाँले अघि एक्जिबिसनको दौरान आएका युवाहरूलाई मिथिला आर्टमा लाग भनेर प्रेरित गरिराख्नु भएको थियो. यहाँले पछिल्लो समय मिथिला आर्टलाई प्रमोट गर्नको लागि चाहिँ प्रवर्धन गर्नको लागि निकै प्रयास गर्नुभएको छ होइन?
त्यसमा के छ भने जस्तो के हो, मैले अब कुन कुन दृष्टिकोणबाट कुन कुन एङ्गलबाट कलाको विकास त मात्रै प्रवर्धन त मात्रै पेन्टिङ गरेर मात्रै त नहुने रहेछ. त्यसको लागि लेख्नु पनि पर्यो, त्यसको लागि बोल्नु पनि पर्यो, त्यसका लागि अब विभिन्न निकायहरूमा अब हामीले मेरो क्यारियरमा त्यो लामो समय आएँ, म नेपाल एकाडेमी अफ फाइन आर्ट्समा काउन्सिल मेम्बर भएँ, फोक आर्ट डिपार्टमेन्टको एचओडी भएँ, हेड अफ द डिपार्टमेन्ट भएँ. त्यसले गर्दाखेरि मैले देश विदेश आफ्नो देश हेर्न पाएँ, त्यसका संस्कृतिहरू जान्न पाएँ. अनि एउटा हामी विश्वमा यदि केही दिन सक्छौँ भने त्यो हाम्रो कलाको माध्यमले हामी दिन सक्छौँ जस्तो मलाई लाग्छ. हामी साइन्सको विकास गरेर धेरै त्यति नहोला, तर चाहिँ सहजै हामीहरू भूमिबाट हामी नेपाली कलालाई यदि हामी विश्वमाझमा पुर्याउन सक्यौँ भने मैले यो अनुभव गरेँ. तसर्थ म प्रत्येक समयमा म आफ्नो युवा पुस्तालाई पनि रुचि भएका पुस्ताहरूलाई युवाहरूलाई पनि भन्ने गर्छु, तपाईँहरू पढ्नुहोस्, क्यारियर रूपमा आउनुहोस्, अब हामीले जुन सङ्घर्ष गऱ्यौँ तपाईँहरूले त्यो सङ्घर्षमा गर्नु पर्दैन. राष्ट्रिय जनक विश्वविद्यालय जनकपुरमा विश्वविद्यालय खोल्यो, त्योभित्र मिथिला ब्याचलर इन मिथिला आर्ट भनेर एउटा कोर्स स्टडी हामीले बनायौँ. त्यो जिम्मेवारी मेरोमा आएको पनि थियो र त्योलाई म सहज एउटा सम्पादन गरेँ र अहिले न्यू ब्याच पनि एडमिसन पनि भइसक्यो, अब पढाइको व्यवस्था त्यहाँ हुँदैछ, पढाइ हुन सुरु भइसक्यो भने यो एउटा हामीले गर्न सक्ने काम त हामीले गर्दै जानुपर्छ नि त.
यहाँले भन्नुभयो होइन, विश्व सामु मिथिला आर्टलाई चिनाउन चाहिँ के कस्ता प्रयासहरू अझ गर्नुपर्छ भन्ने लाग्छ यहाँलाई?
फेरि त्यो राज्यसँग आएर जोडिन्छ. कलाकारले आफ्नो क्षमताले त गरिरहनु भएको छ तर त्यसमा चाहिँ राज्यको भूमिका त्यति देखिदिएको छैन. अझै पनि प्रयास प्रयासरत छैन या त ओझेलमा पारिएको छ. जे सुविधा पनि छ, जे एउटा स्पेसहरू जुन क्रिएट हुन जान्छ त्यसमा पनि मिथिला आर्टलाई सबभन्दा पछाडि गरेर राख्ने गरिन्छ. तर मेरो भनाइ के हो भने यदि हामी नेपाली समग्र नेपाली कलाको कुरा गर्छौँ भने मिथिला कलालाई छुटाउन मिल्दैन. त्यो मिथिला कलालाई छुटायो भने त्यो नेपाली कला पुरा हुँदैन.
मिथिला कला के मानेमा पृथक छ नेपालमा भइरहेका अरू आर्टहरूलाई तुलना गर्दा?
अब सबभन्दा पहिला त यसको इतिहासमा पनि अलिक खोतोल्नु पर्ने हुन्छ. मिथिला क्षेत्र भनेको कुनै राज्य देश अहिले तपाईँ हामी मोडर्न एटलसमा मोडर्न म्यापमा खोज्दै जाँदाखेरि वर्ल्ड म्यापमा हामी पाउँदैनौँ. तर एउटा यो सभ्यता र संस्कृति जीवित सभ्यता र संस्कृति हो. त्यसका भाषा 700-800 वर्ष पुरानो छ. त्यहाँका कविताहरू, त्यहाँका गीतनादहरू, त्यसका राजाका जनकका विवेका साम्राज्यको शिक्षाको प्रभाव, त्यसको प्रभाव कुनै समयमा बङ्गालसम्म गएको थियो. त्यो सबै कुरा आफ्नो ठाउँमा छ. तसर्थ यो मिथिला संस्कृति भनेको पनि एउटा विशेष बोकेको एउटा इतिहास बोकेको एउटा सभ्यता हो. तसर्थ यसको चित्रकला हेरौँ चाहे साहित्यहरू हेरौँ सङ्गीतका कलाहरू हेरौँ लोकबाजाहरू हेरौँ सबैको आफ्नो महत्त्व छ र त्यसले चाहिँ त्यो सहजै सबैलाई आफ्नो आफूतिर आकर्षित गर्ने गर्छ. त्यहाँका आर्किटेक्ट होस् चाहे त्यहाँका खानपान हुन् चाहे पहिरन हुन् लुगा हुन् त्यो सहजै विश्वलाई हामी यसले चाहिँ हाम्रो पर्यटनलाई पनि यसले चाहिँ एउटा धेरै एउटा राम्रो स्पेस दिन सक्छ र पर्यटकहरूलाई बोलाउन यसले चाहिँ हाम्रो अर्थनीतिलाई पनि चेन्ज गर्न सक्छ स्थानीय अर्थनीतिलाई.
र श्रोताबिन्द मिथिला कलाका सर्जक एससी सुमनसँग चित्रकला मिथिला कस्मोस भाग सात जर्नी अफ पिलग्रिमका बारेमा भएको यो प्रदर्शनका बारेमा कुराकानी सुन्नुभयो. र हामी जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको समर्थन वा विरोध छैन.
अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.